यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपालको नयाँ नक्सामा समावेश गरिएको लिम्पियाधुरा सहितको नेपाली भूमि फिर्ता लिई छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। संविधानमा नक्सा समावेश गरे बापत प्रधानमन्त्रीबाट हटाउँछु भन्ने सपना नदेख्न प्रधानमन्त्री ओलीको चेतावनी। सलहले नेपालमा ठूलो क्षति पुर्याउने स्थिति नरहेको प्रारम्भिक अध्ययनको क्रममा पाइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा जानकारी। आज थप 463 जनामा कोरोना भाइरसको संक्रमण। नेपालमा कुल संक्रमितको संख्या 12,772। नेपाली शेयर बजारको कारोबार भोलिदेखि पुनः सुचारू हुने र विश्वभर कोरोना संक्रमितको संख्या 1 करोड़ नाघ्यो। आधा भन्दा बढ़ी कोरोना संक्रमणबाट मुक्त। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सामा समावेश गरिएको लिम्पियाधुरा सहित नेपालको भूमि फिर्ता लिई छाड्ने बताउनु भएको छ। जननेता मदन भण्डारीको 69 जन्म जयन्तीका अवसरमा आज प्रधानमन्त्री निवास बालवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो जमीन फिर्ता ल्याउन खोजेर नेपालले कुनै गल्ती नगरेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले नक्सा छापे बापत र संविधानमा नक्सा समावेश गरे बापत प्रधानमन्त्रीबाट हटाउँछु भन्ने सपना कसैले नदेखे हुन्छ भन्नु हुँदै नेपालको राष्ट्रियता कमजोर नरहेको बताउनुभयो।
146 वर्ष उपभोग गरेको जमिन 58 वर्षदेखि खोसिएको छ, त्यो फिर्ता ल्याउन हामीले खोज्यौँ। हाम्रो जमिन फिर्ता ल्याउन खोज्यौँ, अरूको जमिनमा दावी गरे होइन, अरूको जमिन अतिक्रमण गरे होइन, अरूको जमिन हस्तक्षेप गरेको होइन। त्यस कारण हामीले कुनै गल्ती गरेका छौँ, तर नेपालकै नेता लागेका छौँ। नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापे बापत संविधानमा नक्सा सामेल गरे बापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखाएको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन। यो नसोचे पनि हुन्छ, भुलचुकले नक्सा छापिएको होइन। नक्सा छाप्ने कुरा र संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिटर्न मैले भन्ने गरेको छु, पोइन्ट अफ नो रिटर्न नै गरेको हो। किनकि यस अभियानबाट हामी फिर्तै हुँदैनौँ, हामीलाई हाम्रो भूमि चाहियो, फिर्ता नलिकन छोड्दैनौँ।
प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीका स्पष्ट विचारहरू र लोकतन्त्रको सन्दर्भ आज पनि उत्तिकै सशक्त रहेको र देशको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकताका विषय अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कुनै पनि देशको सार्वभौम सत्ता सानो ठूलो नहुने भन्नुहुँदै नेपाल स्वतन्त्र र गर्व गर्न लायक इतिहास बोकेको मुलुक भएकाले राष्ट्रियताका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो।
राष्ट्रियताका विषयहरू लिम्पियाधुरा हुन् वा लिम्बुभित्ता हुन्, सुस्ताका हुन् अथवा अन्यत्रका हुन्, यी सबै कुराहरूको सन्दर्भमा मदन भण्डारीका दृष्टिकोणहरू सार्वभौम समान सार्वभौम समानताका आधारमा व्यवहार गर्नुपर्दछ। राष्ट्रको सार्वभौम सत्ता सानो वा ठुलो हुँदैन, त्यस कारण हामीले एउटा सानो राष्ट्रको कम्प्लेक्स हीन ग्रन्थि पालेर बोल्न नसक्ने, आफ्ना अधिकार हेसर गर्न नसक्ने, दृढताका साथ लिन नसक्ने ती गल्तीहरू गर्नु हुँदैन। हामीले दुई ठूला शक्तिशाली बलिया देशका बीचको एउटा हामी तल भएनौँ, हामी ठूलो सम्भावना अत्यन्तै गौरवपूर्ण इतिहास बोकेको विगत र अहिलेको गतिशील वर्तमान र ठूलो सम्भावना उज्यालो सम्भावना महान सफलताहरूको सम्भावना बोकेको स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्र गौरवपूर्ण राष्ट्र जो कसैको अधीनस्थ भएर बस्न स्वीकार ठूला बलिया देशहरू पनि त्यसरी उपनिवेश हुँदा पनि यस देशले उपनिवेशलाई स्वीकार त्यो गौरव भएको सम्भावना बोकेको देश र यसले आफ्नो ताकत विगतको गौरवपूर्ण इतिहास आजको गतिशीलता र भोलिका सम्भावना अझ प्रबल छ।
प्रधानमन्त्री ओलीले विश्वलाई नै आक्रान्त पारेको कोविड 19ले देशको आर्थिक वृद्धिमा सोचे भन्दा बढ़ी असर पारे पनि यसको सामना गरेर अघि बढ़ने बताउनुभयो। मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका तर्फबाट सरकारको कोरोना नियन्त्रण सम्बन्धी उपचार कोषका लागि 5,00,000 रूपियाँ प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरियो। आज थप 463 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 12,772 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 358 जना पुरूष र 105 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज रूकुम पश्चिम, रोल्पा, लमजुङ, ललित सुदूर धादिङ सिन्धुपाल्चोक सर्लाही गोर्खा दार्चुला डडेलधुरा सुनसरी इलामका एक एक झापा दोलखा पाल्पा म्याग्दी पर्वत सल्यानका दुई दुईजना अर्घाखाँची तनहुँ र उदयपुरका छ छ धनुषाका दश महोत्तरीका छपन्न गुल्मीका अडतीस खोटाङका चार कपिलवस्तु कैलाली मोरङ र रौतहटका सत्र सत्र जना बाजुराका पञ्चानब्बे कास्कीका पाँच नवलपरासी पूर्वका एकतीस बागलुङका उनातिस प्युठानका पैंतिस रूपन्देहीका बाह्र दाङका चौतिस र डोटीका तेह्र जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म 11,258 जना पुरूष र 1,474 जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज थप 179 जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई फर्किनेको संख्या कुल 3,013 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आइसोलेसन सेन्टरबाट 166 जना पुरूष र 13 जना महिला संक्रमण मुक्त भएका हुन्। देशका विभिन्न 22 प्रयोगशालामा गएको 24 घण्टामा 4,962 पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा 61,731 जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा 9,731 जना रहेको मन्त्रालयले जनाएको छ। अछाममा क्वारेन्टीनमा बसिरहेका एक पुरूषको मृत्यु भएको छ। रामा रोशन गाउँपालिका वडा नम्बर पाँचको कैला सेश्वर घट्टे खेती आधारभूत विद्यालयको क्वारेन्टीनमा 14 दिन बसी 7 दिने होम क्वारेन्टीनमा बसिरहेका 45 वर्षीय पुरूषको मृत्यु भएको हो। हिजो राति 81 श्वास प्रश्वास सम्बन्धी समस्या आएपछि उपचारका लागि बैलपाटा अस्पताल लगिएकोमा आज उपचारकै क्रममा मृत्यु भएको रामा रोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो। उहाँ भारतबाट गौरीफण्टा नाका हुँदै जेठ 27 गते अछाम पुग्नुभएको थियो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक पर्सी मंगलबार बस्ने भएको छ। नेपाली कंग्रेसको आज बसेको पदाधिकारी बैठकले पर्सी मंगलबार दिउँसो 1 बजे केन्द्रीय कार्य समितिको बैठक बस्ने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेपालमा सलह किराले हालसम्म ठूलो नोक्सान नपुर्याएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। भारत हुँदै भित्रिएको सलह किराको सानो झुण्ड केही जिल्लामा देखिए पनि अन्य जिल्लामा फैलिने सम्भावना उत्तिकै रहेकाले सजग भने रहनुपर्ने कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीलाई नेपालमा सलह किरा आइसकेको अवस्थामा नियन्त्रणका लागि मन्त्रालयले के कस्ता कार्य गर्दैछ भनेर सोधेका छौं।
यसलाई चाहिँ ट्र्याकिङ गरेर भनौँ न, त्यो सलह कहाँ छ, त्यसको आउने सम्भावना के छ, त्यहाँको मौसम के छ, हावाको गति कता छ, कुन दिशामा छ, यी कुराहरूमा हामीले गरिरहेकै हो होइन। र अस्ति दुई दिन चाहिँ हावाको दिशा चाहिँ सामान्यतया जुन पूर्वबाट पश्चिमतिर थियो, अस्ति चाहिँ दक्षिणबाट उत्तरतिर आएको हुनाले भारतको विभिन्न ठाउँमा भएको सलह किरा चाहिँ हामी कहाँ चाहिँ हावासँगै उडेर आएको भन्ने हाम्रो आकलन चाहिँ त्यस्तो छ।
हजुर, जस्तो अहिले देशका कुन कुन स्थानमा यो सलह किराको प्रभाव देखिएको छ,
यसको हिजोको जानकारी चाहिँ हिजो बिहान चाहिँ यो 12 पर्सा सर्लाही तिर र यता बुटौलको कुरा थियो, त्यहाँ देखियो भन्ने कुरा। बुटौलमा अलिक दिउँसोतिर अलिकति धेरै देखिएको थियो 3 बजेतिर, अनि त्यसपछि त्यो किरा चाहिँ जुन 12 पर्सातिर सर्लाहीतिरको किरा चाहिँ त्यहाँबाट उडेर यता सिन्धुली रामेछाप मकवानपुरतिर गएको देखिया छ। हिजो सिन्धुलीमा हिजै गएको थियो, आज चाहिँ मकवानपुरतिर र चितवनसम्म पनि आएको भन्ने खालका कुराहरू रिपोर्टिङ छ। र बुटौलमा आएको किरा चाहिँ यता कपिलवस्तु पाल्पा डाङतिर उठेको भन्ने खालको कुराहरू छ। र अहिले अस्ट्रेलियाको हिसाबले कुनै खेतीबालीमा ठुलो क्षति पुर्याएको अवस्था चाहिँ छैन भन्ने अहिलेसम्मको जानकारी हो। सानो संख्यामा आएको हुँदाखेरि सानो संख्या सानसानो झुन्डामा आएको र हावासँगै तितरभितर भएर आएको जस्तो देखिन्छ। त्यसो भएको हुनाले यी जिल्लाहरू जुन जुन जिल्लामा अहिले छन् ती जिल्लाका आसपासका जिल्लाहरू आसपासको क्षेत्रहरूमा चाहिँ किसानहरू सजग हुनुपर्ने, अलिक सचेत हुनुपर्ने, चासो राख्नुपर्ने जरुरी चाहिँ देखिया छ।
पहाडसम्म अथवा हिमालसम्म पुग्ने सम्भावना यो कतिको रहन्छ?
सामान्य हिसाबले भन्दाखेरि यो किरा चाहिँ मरुभूमि मन पराउने किरा हो। मरुभूमिको त्यहाँको इकोसिस्टम, त्यहाँको पारिस्थितिक प्रणाली भन्छौँ हामी, त्यो खालकोमा रुचाउने किरा हो। त्यसो भएर हाम्रो जस्तो पहाडी हिमाली क्षेत्र यसको लागि उपयुक्त होइन भन्ने चाहिँ विज्ञहरूको राय छ।
कति समयसम्म नेपालमा प्रभाव रहला यो सलह किराको, के छ आकलन मन्त्रालयको?
दुई थरी आकलनको कुरा हो। यसको चाहिँ एउटा अहिले आइसकेको कुरा कति समय रहला भन्ने हो, दोस्रो चाहिँ अब आउला कि नआउला भन्ने खालको कुरा। हामी अब आउला कि नआउला भन्ने कुरामा हामी जानकारीमा एकदमै नियमित रूपमा सम्पर्कमा छौँ। अर्को बाटो यहाँ आइसकेको किराहरू चाहिँ दुई खालको छ, एउटा पूर्ण वयस्क किरा छ र अर्को चाहिँ यो पूर्ण वयस्क होइन, यो अर्ध वयस्क भनौँ न, त्यो त्यस्तो खालको किरा छ। पूर्ण वयस्क किराको आयु धेरै लामो हुँदैन।
उहाँ हुनुहुन्थ्यो कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसी। सलह किराले नेपालमा पार्ने प्रभावका सम्बन्धमा रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै, अफ्रिकी मुलुकबाट पाकिस्तान भारत हुँदै नेपाल भित्रिएको सलह हावाको बहाव अनुसार त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा विगत दुई तीन दिनदेखि मनसूनको अरेबियन शाखाबाट बहने पश्चिम दक्षिणी पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ। जमीनको सतहभन्दा 10 मिटर माथि हावाको गति अधिकतम 30-40 किलोमिटर प्रति घण्टा छ। मौसमविदका अनुसार सोमबार र मंगलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढ़ी हुनेछ। उक्त दिन जमीनको सतहभन्दा 10 मिटर माथि हावाको गति अधिकतम 35-45 किलोमिटर प्रति घण्टा हुने औल्याइएको छ। मंगलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहनेछ। सो दिन जमीनको सतहभन्दा 1 मिटर माथि हावाको गति अधिकतम 35-45 किलोमिटर प्रति घण्टा हुनेछ। त्यसैले हावासँगै सलह किरा पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ। सलह किरा हावाको दिशा पछ्याएर 100-130 किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ। सलह किरा बढ़ी सुक्खा ठाउँमा हुने भएकाले नेपालमा मनसून शुरू भई निरन्तर वर्षा भइरहेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाल भित्रिएको सलह किरा रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले उद्धार समिति गठन गरेको छ। समितिले कैलालीको टीकापुर नगरपालिका, लम्किसुहा नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा सलह नियन्त्रण कार्यक्रम समेत शुरू गरेको छ। सलह नष्ट गर्ने क्रममा सलह ल्याउने व्यक्तिलाई प्रति किलो 25 रूपियाँका दरले रकम दिने निर्णय भएको प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 सरकारले सलह किराका कारण अन्न बालीमा हुने नोक्सानीबाट जोगिना र सो किरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर विमल निर्मलको नेतृत्वको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानसँग अन्तर्क्रिया गरी कार्य योजना तयार पारेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको 69 जन्म जयन्तीको अवसरमा आज शीतल निवास परिसरमा वृक्षारोपण गर्नुभएको छ। सो अवसरमा उहाँले समी, तेजपात लगायत फलफूलका बोट रोप्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले आगामी आर्थिक वर्ष 2077-78 योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। उच्च व्यवस्थापकहरूसँगको बैठकमा आज मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको शुरूआतबाटै मन्त्रालयका काममा आफै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले दिगो विकासको आयामबाट मूल प्रवाहीकरण गर्ने सन्दर्भमा विकास गरिएको परीक्षण सूची सम्बन्धी मस्यौदा सर्वसम्मतिले पारित गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले परीक्षण सूचीमा समेटिनुपर्ने विषयमा समितिका सदस्य सांसदको सुझाव लिएर सर्वसम्मतिले पारित गरेको र अन्तिम मस्यौदा छिट्टै प्रकाशन गरिने समितिका सभापति तारादेवी भट्टले बताउनुभयो। बैठकले सुशासन प्रवर्धन र सन्तुलित विकास समिति कार्य शर्त भएका सन्दर्भमा समाजमा शान्ति, सदाचार प्रवर्धन र समन्वयायिक विकासका लागि समितिले नियामक निकायसँग छलफल गर्ने निर्णय पनि गरेको छ। भोलि असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सञ्चालन गर्न सरकारले नियम तयार पारेको छ। विश्वमा फैलिँदै गएको कोविड 19 कारण रोपाई महोत्सव सञ्चालन गर्न नियम बनाइएको कृषि विभागका महानिर्देशक कञ्चन राज पाण्डेले जानकारी दिनुभयो। सरकारले बनाएको नियममा 25 जना भन्दा बढ़ी रोपार र लाठे भेला हुन नपाइने, 25 भन्दा बढ़ी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाई गर्नुपर्ने र एक अर्का बीचको दूरी 6 फीट कायम गर्नुपर्ने उल्लेख छ। संचार सम्बद्ध संघ संगठनले कोविड 19 कारण देखाउँदै विभिन्न संचार माध्यममा कार्यरत श्रमजीवी पत्रकार संचारकर्मीलाई पेसाबाटै निष्कासन गर्ने, बेतलबी विदा बस्न दबाव दिने, राजीनामा दिन बाध्य पार्ने लगायतका कार्यप्रति ध्यान आकर्षण भएको जनाएका छन्। प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रेस नेपाल, जनपत्रकार संगठन नेपाल, प्रेस सेन्टर नेपाल, मधेसी पत्रकार समाज र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले आज संयुक्त विज्ञप्ति मार्फत महासंघकै नेतृत्वमा थप दबावमूलक कार्यक्रमको घोषणा गर्ने जनाएका छन्। पछिल्लो समयमा नेपाल पत्रकार महासंघले अल्टिमेटम सहित संचार गृहमा पत्राचार गर्ने तथा सरकारवाला संगठनसँग वृहत छलफल गरी दबावमूलक कार्यक्रम मार्फत श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई ती संगठनले सकारात्मक रूपमा लिएको उल्लेख गरेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका 6 वडा सचिव शिवनारायण मुखिया सहित 4 विरूद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। कच्ची बाटोसँग जोड़िएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको आरोपमा वडा सचिव मुखिया सहित जग्गा बिक्रीकर्ता रूपेन्द्र यादव, जग्गा खरिदकर्ता सागर थापा र राम छेत्री विरूद्ध आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। वर्षायाम शुरू भएसँगै पहाड़ी जिल्लाहरूमा पहिरोका कारण वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ। अव्यवस्थित सड़क निर्माण तथा अन्य विकासका योजनाहरूका कारण पनि पहाड़ी जिल्लाका विभिन्न गाउँ पहिरोको जोखिममा पर्ने गरेका छन्। गुल्मीबाट संवाददाता टोपलाल अरियालको रिपोर्ट।
असार 6 गते रातिको अविरल वर्षाका कारण इस्मा गाउँपालिका 4 दोहलीको रातापानीका 9 र खासु गाउँका 5 परिवार विस्थापित भएका थिए। पहिरोबाट विस्थापितहरू छिमेकी बेसीका घरगोठ र स्कूलमा बस्दै आइरहेका छन्। वडा सदस्य मीना घरती,
घरहरूमा लेदो र भलहरू बोगिराखेको छ, कोही खोलाको यस्तो बंगालामा कोही आफन्तिकामा गएर बस्नु भएको छ।
विस्थापित भएकाहरूलाई नजिकै एकै ठाउँमा व्यवस्थापन गर्ने सार्वजनिक संरचना छैनन्, जसका कारण कतिपय परिवार गाउँ नै छोडेर आफन्तकोमा आश्रय लिइरहेका छन्। केही परिवार जनशक्ति प्राथमिक विद्यालयको भवनमा मुस्किलले बसिरहेका छन्। पहिरोबाट विस्थापित मानबहादुर खर्ती,
3 जति नुवालाई स्कूलमा आएर बसेका छ, त्यो स्कूल पनि त्यति सुरक्षित छैन, उहाँबाट माटो बोगिरहेका छ, त्यो पुरिन्छ कि भन्ने ठुलो चाहिँ जलतरास छ।
घरको अन्नपात्र पशु चपाए छोडेर विस्थापित भएको 1 भन्दा बढ़ी भइसके। गाउँमा अझै पहिरो झरिरहेको छ, फर्केर जाने अवस्था छैन भने कोरोना संक्रमणको बीचमा लामो समय आफन्त र विद्यालयको साँगुरो कोठामा बस्न निकै गाह्रो भइरहेको छ। त्यसैले विस्थापित परिवारले पुनर्वासको माग गरिरहेका छन्।
त्यो ठाउँमा त फर्केर हामी गएर बस्ने उपाय हुँदैन, भिरालो ठाउँ माटो भन्ने
अहिले विस्थापित परिवारलाई तत्काल गाउँपालिकाको तर्फबाट प्रति परिवार 10,000 नगद, खाद्यान्न, तिरपाल र कम्बलको व्यवस्था गरिएको छ। एकीकृत रूपमा पुनर्वासको व्यवस्था गरिने गाउँपालिका प्रमुख लक्ष्मण विष्टको भनाइ छ।
खाद्यान्नको चाहिँ राहत उपलब्ध गराएका छौँ, तिरपाल र चाहिँ कम्बलको व्यवस्था गरेका छौँ। गाउँपालिकाको तर्फबाट तत्कालीन राहतको निमित्त जनै 10,000 रुपियाँ दिने चाहिँ हामीले निर्णय गरेका छौँ। उहाँहरूको चाहिँ आवास निर्माणको निमित्त प्रदेश सरकार संघीय सरकारसँग साझेदारी गरेर घरवास निर्माण गरिदिने अभियानमा चाहिँ हामी लाग्ने।
पछिल्लो समय विकासको नाममा थुप्रै विनाश भइरहेका छन्। राक्षी कल्याण फुलबारी कृष्णनगर सड़क निर्माणका कारण 2 गाउँ विस्थापित भएको यो एउटा उदाहरण मात्रै हो। जिल्लाका धेरै स्थानमा सड़क निर्माणको क्रममा थुपारिएको माटो बग्ने तथा जमिन भासिने भइरहेका कारण धेरै घर परिवार र गाउँ नै जोखिममा परिरहेका छन्। त्यसैले बेलैमा चनाको बन्नु जरूरी छ। टोपलाल अर्याल, रेडियो नेपाल, गुल्मी।
बागलुङको बागलुङ नगरपालिका 3 कम्फुटोलमा निरन्तरको वर्षाका कारण जमिन भासिन थालेपछि 3 घर विस्थापित भएका छन् भने 17 घर परिवार उच्च जोखिममा परेका छन्। पहिरो पीड़ित शुभकुमारी श्रेष्ठले कम्फुटोलको घर वरिपरिको जमिन नै भासिन थालेको र बजार क्षेत्रबाट आउने भलको व्यवस्थापनका लागि बनाइएको कुलोले थप समस्या सृजना भएको बताउनुभयो। पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत कैलालीको कान्द्रा नदीमा पुल निर्माणको ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा समेत निर्माण भएको छैन। पुल नबनेपछि स्थानीय बासिन्दा अहिले पनि जोखिमपूर्ण डुंगाको यात्रा गर्न बाध्य छन्। धनगढ़ीबाट संवाददाता जगत साउद।
निर्माण कम्पनीको चरम लापरवाहीका कारण पूर्व पश्चिम हुलागी राजमार्ग अन्तर्गत कैलालीको कान्द्रा नदीमा ठेक्का सम्झौता भएको करिब 10 वर्ष पुग्दा समेत पुल निर्माण कार्य अझै पूरा हुन सकेको छैन। 3 वर्षभित्र निर्माण कार्य पूरा भइसक्ने गरी ठेक्का सम्झौता भएको कान्द्रा पुलको 10 वर्ष पुग्दा समेत निर्माण कार्य पूरा नहुँदा लालबजीवासीलाई अहिले पनि जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। स्थानीय देवी बुढा:
धेरै समस्या छ, हामीले अब द्वारी पारी जान डुङ्गामा तरेर आउनुपर्छ, अनि डुङ्गा कहिले धेरै पानी भए आउँदैन।
सरकारी सेवा, वित्तीय कारोबारदेखि औषधि उपचार तथा किनमेलका लागि नदी पारीको भजनी बजारसम्म जानुको विकल्प नभएका लालबजीवासीले कान्द्रा नदी वार पार गर्ने क्रममा कयौं पटक धनजनको क्षति समेत बेहोर्नु परेको छ। उनीहरूले पुल निर्माण नहुँदा निकै समस्या भएको बताएका छन्।
यता उताको समस्या भइराखेको छ,
पानी धेरै हुन्छ, तर्न सकिँदैन,
ढुङ्गामा तर्नु पर्छ, टाइममा पुग्न सकिँदैन।
हुलाकी सडक आयोजना धनगढीका अनुसार कान्द्रा पुल निर्माणका लागि 2068 जेठमा ठेक्का सम्झौता भए तापनि ठेकेदारको लापरवाहीले गर्दा पुल निर्माणमा ढिलाइ भएको हो। हाल पुलको सेलाब बनाउने कामसँगै निर्माण कार्यले गति लिएको छ। आयोजनाका इन्जिनियर पदम बहादुर मडै यसै वर्षभित्र पुल निर्माण कार्य पूरा हुने गरी काम अघि बढ़िरहेको बताउनुहुन्छ। कामी नगरी वर्षेनी ठेक्का म्याद थप गराउँदै आएको निर्माण कम्पनी शेर्पा लामा जेबीले पछिल्लो समय चौतर्फी दबावपछि पुल निर्माण कार्य शुरू गरेको देखिन्छ। भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी:
कान्द्रा पुलकै विषयमा सम्बन्धित निकायसँग छलफल भएर तत्कालै गर्नुहोस् भनेर हामी लागेका छौँ, भएन भने त्यसपछि हामी हाम्रो हिसाबले कार्यान्वयन गर्न अगाडि बढ्छौँ।
जिल्लाको दक्षिण पूर्वी क्षेत्रलाई प्रदेश मुकाम धनगढ़ीसम्म सिधा सड़क सञ्जालमा जोड्ने कान्द्रा पुलको लागत करिब 4 करोड़ रहेको बताइएको छ। जगत साउथ नेपाल धनगढ़ी।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना संक्रमितको संख्या 1 करोड़ नाघेको छ। कुल संक्रमित 1,01,47,229 मध्ये आधा संक्रमित करिब 55 लाख मानिस भने कोरोना मुक्त भएर घर फर्किसकेका छन्। कोरोना भाइरसका कारण विश्वभर हालसम्म 5,02,500 मानिसको मृत्यु भइसकेको छ, जसमध्ये करिब 1,28,161 मानिस अमेरिकाका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या करिब 26 लाख पुग्न आँटेको छ। छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या 5,31,000 पुगेको छ भने 16,128 मानिसको मृत्यु भइसकेको छ। यसैगरी पाकिस्तानमा पनि कोरोना संक्रमितको संख्या 2,02,000 नाघिसकेको छ। हालसम्म त्यहाँ 4,118 जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन्। अमेरिकापछि कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी मृत्युदर ल्याटिन अमेरिकी राज्य ब्राजिलमा परेको छ। ब्राजिलमा कोरोनाका कारण 57,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन् भने 13 लाख भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। अब आर्थिक समाचार।
शेयर बजारको नियमनकारी निकाय नेपाल धितो पत्र बोर्डले नेपाली शेयर बजारको कारोबार सोमबारदेखि खोल्ने निर्णय गरेको छ। नेपाल धितो पत्र बोर्डको आइतबार बसेको बोर्ड बैठकले सोमबारदेखि शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो। मुलुकमा लकडाउन शुरू भएसँगै चैत 11 बन्द भएको शेयर बजार वैशाख 30 र 31 गते 2 दिन मात्र खुलेको थियो। बैठकले दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सुचारू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। पत्र बोर्डले लगानीकर्ताहरूले शेयर खाता को शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गर्ने, बजारमा संलग्न हुने लगानीकर्ता ब्रोकर नेप्से सीडीएससी मर्चेन्ट ब्याङ्करले यसअघि जारी भएको COVID-19 सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्नुपर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बोर्ड बैठकले धितोपत्र बजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्था उप कारवाही गर्ने, अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि स्क्रिन रूम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ। लगानीकर्ताहरूले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट कारोबार गर्न सक्ने व्यवस्था गरिएकोले ब्रोकरहरूसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोबार गर्न प्रोत्साहित गरिएको पनि धितोपत्र बोर्डले जनाएको छ। काँकरभिट्टा नाका हुँदै भारत र समुद्र पारका मुलुकमा निकासी गरिने माल वस्तु बोकेका ढुवानीका साधनहरू त्यसतर्फ जान थालेका छन्। यसअघि भारतको पश्चिम बंगाल प्रहरीले चैतको पहिलो सातादेखि काँकरभिट्टा नाका हुँदै कुनै पनि ढुवानीका साधन छिर्न दिएको थिएन, तर एक सातादेखि निकासीका सामान बोकेर ढुवानीका साधन क्रमशः भारतका विभिन्न स्थान र बंगलादेशतर्फ जान थालेका छन्। काँकरभिट्टा स्थित मेची भन्सारका प्रमुख ध्रुव विश्वकर्माले नाकाबाट निकासीका गाड़ी जान थालेको बताउनुभयो। भारततर्फ चिया, अदुवा, अलैंची लोड गरिएका ढुवानीका साधनहरू र बंगलादेशतर्फ मसुरो, दाल, चिराइतो र अम्लिसो बोकेका गाड़ीहरू जान थालेका छन्। नेपालबाट बंगलादेशतर्फ निर्यात हुने वस्तुका लागि काँकरभिट्टा नाकाको प्रयोग अनिवार्य गरिएको छ। आइतबार सुनको मूल्य प्रतितोला 91,300 रूपियाँमा पुगेर ऐतिहासिक रेकर्ड कायम भएको छ। शुक्रबार 90,600 कायम भएको सुनको मूल्य आइतबार 700 वृद्धि भएको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस 1771 अमेरिकी डलरमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य 945 रुपियाँमा कारोबार भएको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
राष्ट्रिय खेलकुद परिषद राखेपले भलिबल खेलतर्फ मुख्य प्रशिक्षकको रूपमा प्रज्वल बहादुर सिंहलाई नियुक्त गरेको छ। यसअघि मुख्य प्रशिक्षक रहेकी सलिना श्रेष्ठको पदावधि सकिएपछि सिंहलाई आइतबार नियुक्ति पत्र दिएको हो। सिंहले यसअघि पनि राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा काम गर्नु भएको छ। सिंह राखेपा अन्तर्गत काठमाडौँ जिल्ला प्रशिक्षकका रूपमा रहनु भएको थियो। सिंह 2052 सालमा सहायक प्रशिक्षकको भूमिकामा राष्ट्रिय खेलकुद परिषदमा आबद्ध हुनुभएको थियो। इण्डोनेसियाको लिग वान फुटबल कोरोना भाइरसका कारण अनिश्चित बनेपछि रोहित चन्द स्वदेश फर्किएका छन्। रोहित गत शुक्रबार मलेसिया हुँदै नेपाल फर्किएका हुन्। त्यसअघि उनी इण्डोनेसियाबाट मलेसिया आएका थिए। करिब 2.5 महिना इण्डोनेसियामा एक्लै बसेको रोहितले लीग अझै कहिले शुरू हुने भन्ने यकिन नभएपछि घर फर्किएको बताए। नेपाल आउनु अघि उनले पीसीआर परीक्षण गराएका थिए, जसमा उनको परीक्षणको नतिजा नेगेटिभ आएको थियो। रोहित अहिले घरमै 14 दिनको सेल्फ क्वारेन्टाइनमा रहेका छन्। इण्डोनेसियन क्लब पर्सिजा जाकर्ताबाट खेल्ने रोहित फुटबल नहुँदा कठिन भएको बताएका थिए। उनले लामो समयको पर्खाएपछि स्वदेश फर्किन पाएका हुन्। कोरोनाका कारण इण्डोनेसियन लीग फेब्रुअरी 3 चरणका खेल नसकिँदै स्थगित भएको थियो, जसमा रोहितको टीमले मात्र 2 खेल खेलेको थियो, जसमा एकमा जित एकमा हार बेहोरेको थियो। उसुका राष्ट्रिय खेलाडी बिरमान लामाको निधन भएको छ। काभ्रे प्लाञ्चोकको बेथानचोक स्थित निवासमा उनी आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए। 26 वर्षीय बिरमान कोरोनाका कारण सबै खेल गतिविधि रोकिएपछि गाउँ फर्केका थिए। पारिवारिक स्रोतका अनुसार अघिल्लो दिन फुटबल खेलेर खाना खाएपछि सुतेका उनी बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए। क्याकुसिन कराटेबाट खेलकुद यात्रा शुरू गरेका बिरमान पछिल्लो समय उसुमा आबद्ध रहेका थिए। उनले राखेपा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका थिए।
अब मौसम। आगामी 24 घण्टामा देशका सबै प्रदेशमा सामान्य बद्ली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालको नयाँ नक्सामा समावेश गरिएको लिम्पियाधुरा सहितको नेपाली भूमि फिर्ता लिई छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, संविधानमा नक्सा समावेश गरे बापत प्रधानमन्त्रीबाट हटाउँछु भन्ने सपना नदेख्न प्रधानमन्त्री ओलीको चेतावनी, सलहले नेपालमा ठूलो क्षति पुर्याउने स्थिति नरहेको प्रारम्भिक अध्ययनको क्रममा पाइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा जानकारी, आज थप 463 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या 12,772, नेपाली शेयर बजारको कारोबार भोलिदेखि पुनः सुचारू हुने र विश्वभर कोरोना संक्रमितको संख्या 1 करोड़ नाघ्यो, आधा भन्दा बढ़ी कोरोना संक्रमण मुक्त अवस्था। राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।